रोमीहरूलाई पाउलको पत्र अध्याय एक। प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका येशुख्रिष्टका दास पाउल, उहाँले आफ्ना अगमवक्ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो। यो शरीर अनुसार दाउदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो। मृतकहरूबाट पुनरुत्थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्तिशाली परमेश्वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशुख्रिष्ट हुनुहुन्छ। उहाँको नाउँको खातिर सबै जातिमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौं। यी जातिहरूमध्ये तिमीहरू पनि येशुख्रिष्टका हुन बोलाइएका छौ। यो पत्र रोममा भएका सबैको निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ। हाम्रा परमेश्वर र प्रभु येशुख्रिष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस्। मैले तिमीहरू सबैका निम्ति येशुख्रिष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ। किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्वर मेरो साक्षी हुनुहुन्छ। उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले जोशका साथ उहाँको सेवा गर्छु। परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरू कहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु। म तिमीहरूलाई भेट्ने इच्छा गर्छु ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ। अर्थात् तिमीहरू र मेरो एकअर्काका विश्वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु। मैले प्राय तिमीहरू कहाँ आउने इच्छा गरे भन्ने कुरामा तिमीहरू अनभिज्ञ हौ भन्ने म चाहन्न, तर मलाई अहिलेसम्म रोकिएको छ। मैले बाँकी गैरयहुदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ। म यहुदीहरू र विदेशीहरू, बुद्धिमानहरू र मूर्खहरू दुवैप्रति ऋणी छु। त्यसैले मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु। म सुसमाचारको निम्ति शर्माउँदिन, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिले यहुदी र त्यसपछि ग्रीकहरूका निम्ति, किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ। जस्तो लेखिएको छ, धर्मीहरू विश्वासद्वारा नै जिउनेछन्, किनभने सबै भक्तिहीनता र मानिसहरूको अधार्मिकता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ, जसले भक्तिहीनताद्वारा सत्यतालाई रोकेको छ। यो परमेश्वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्य भएको हुनाले हो, किनभने परमेश्वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ। किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन्। ती सृजिएका थोकहरूद्वारा बुझिएका छन्। यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन्। परिणामस्वरूप यी मानिसहरूलाई कुनै बहाना छैन। यो तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो। बरु तिनीहरू आआफ्नै विचारमा मूर्ख भए र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए। तिनीहरूले बुद्धिमान भएको दावी गरे तापनि तिनीहरू मूर्ख नै भए। तिनीहरूले अविनाशी परमेश्वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे। त्यसकारण परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति, अर्थात् तिनीहरूका बीचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामवासनामा नै छाडिदिनुभयो। परमेश्वरको सत्यतालाई झूठसँग साट्ने र सदा सर्वदा प्रशंसा गरिनुपर्ने सृष्टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन्। यसैले परमेश्वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे। त्यसै गरी पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे र एकअर्काप्रतिको कामुकताले जले। पुरुषहरूसँग अश्लील कार्य गर्ने र तिनीहरूका भ्रष्टता अनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए। तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्ट मनमा छोडिदिनुभयो। तिनीहरू अधार्मिकता, दुष्टता, लालच र द्वेषले भरिएका छन्। तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्ट विचारले पूर्ण छन्। तिनीहरू कुरौटे, निन्दा गर्ने र परमेश्वरलाई घृणा गर्नेहरू हुन्। तिनीहरू हिंस्रक, घमण्डी र अहंकारी छन्। तिनीहरू दुष्ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन्। तिनीहरूमा समझ छैन। तिनीहरू अविश्वासयोग्य र स्वाभाविक प्रेम बिनाका र कृपारहित छन्। यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन्। तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन्। रोमी अध्याय दुई। यसकारण तिमीहरूलाई कुनै बहाना छैन, ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफै पनि त्यसैमा दोषी ठहराइन्छौ, किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ। तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्वरको न्याय हुँदा सत्यता अनुसार हुन्छ भनी हामी जान्दछौ। तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैले पनि त्यही गर्छौ, यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ। के तिमी परमेश्वरको इन्साफबाट उम्कनेछौ र अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठान्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्चतापमा डोर्याउनलाई हो भन्ने तिमीहरू जान्दैनौ? तर तिमीहरूको कठोर र अपश्चतापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ। परमेश्वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नाप अनुसार दिनुहुनेछ। अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ। तर आफ्नै मात्र भलाइ खोज्ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयंकर रिस आइपर्नेछ। परमेश्वरले दुष्ट कार्य गर्ने हरेक मानव प्राणमाथि संकट र दुःख ल्याउनुहुनेछ, पहिले यहुदीमाथि अनि ग्रीकहरूमाथि। तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्जत र शान्ति आउनेछ, पहिले यहुदी र त्यसपछि ग्रीकहरूमाथि, किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न। किनकि जतिले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट हुनेछन्, र जतिले व्यवस्थाप्रति पाप गरेका छन् तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन्। किनकि परमेश्वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन्। किनकि गैर यहुदीहरू जससँग व्यवस्था छैन तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन्, तिनीहरू आफ्ना निम्ति आफै नै व्यवस्था हुन् यद्यपि तिनीहरूसँग व्यवस्था छैन। यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्ने देखाउँछ। तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ, र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ, अनि परमेश्वरप्रति पनि यही कुरो लागू हुन्छ। त्यो मेरो सुसमाचार अनुसार येशु ख्रिष्टद्वारा परमेश्वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ। मानौ व्यवस्थामाथि भर परेर तिमी आफैलाई यहुदी भन्छौ, परमेश्वरमा गर्वका साथ रमाउँछौ, उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ। मानौ कि तिमी आफै अन्धहरूका अगुवा हौ र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, मूर्खलाई सुधार गर्ने शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ। अनि तिमी जसले अरूलाई सिकाउँछौ कि तिमी आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नु भनी सिकाउँछौ कि तिमी नै चोरी गर्छौ? तिमी जसले व्यभिचार नगर्नु भन्छौ कि तिमीले नै व्यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ कि तिमी मन्दिरहरू लुट्छौ? तिमी जो परमेश्वरको व्यवस्थामा गर्वका साथ रमाउँछौ कि तिमीले व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अपमान गर्छौ? किनकि जसो लेखिएको छ, तिमीहरूले गर्दा गैर यहुदीहरूका माझमा परमेश्वरको नाउँको अनादर भएको छ। यदि तिमीहरूले व्यवस्था पालन गर्छौ भने वास्तवमा खतनाले तिमीहरूलाई लाभ दिन्छ, तर यदि तिमीहरू व्यवस्था भङ्ग गर्नेहरू हौ भने तिमीहरूको खतना बेखतना हुन्छ। यदि बेखतने व्यक्तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने के त्यसको बेखतना खतना नै ठानिने छैन र? यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पूरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्लङ्घन गर्ने भएकाले यसो भएको हो, किनकि त्यो यहुदी होइन जो बाहिरी रूपले मात्र यहुदी हो, न त केवल बाहिरी शरीरको खतना नै खतना हो, तर त्यही यहुदी हो जो भित्री रूपमा यहुदी हो र अक्षरमा होइन तर आत्माद्वारा हृदयको खतना नै खतना हो। यस्तो व्यक्तिको प्रशंसा मानिसबाट होइन तर परमेश्वरबाट आउँछ। रोमी अध्याय तीन। त्यसो भए यहुदीलाई के फाइदा छ त, अनि खतनाको के फाइदा छ त? यो हर तरहले महान छ। सर्वप्रथम त परमेश्वरको प्रकाश यहुदीलाई सुम्पिएको थियो, किनकि केही यहुदीहरू बिना विश्वासका भए भन्दैमा के भयो त? के तिनीहरूले अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई अमान्य तुल्याउँछ र? कहिले यस्तो नहोस्। यसको सट्टा सबै मानिस झुटा ठहरिए तापनि परमेश्वर नै सत्य भेटाइनु भएको होस्। यस्तो लेखिएको छ, तपाईँलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस् अनि न्यायको दिनमा आउनुहुँदा तपाईँ विजय हुन सक्नु भएको होस्। तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्न सक्छौं र? परमेश्वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्न के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्क अनुसार बोलिरहेको छु, कहिले यस्तो नहोस्, किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ? तर यदि मेरो झूठद्वारा परमेश्वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त? किन नभनौं, जसरी हामीलाई झूठो रूपमा आरोप लगाइन्छ र केहीले पुष्टि गर्छन् कि हामी भन्छौं दुष्ट काम गरौं ताकि असल आओस्, तिनीहरूमाथिको न्याय उचित छ। त्यसो भए के त, के हामी आफैले आफ्नो सफाई दिँदैछौ? त्यसो नहोस्, किनकि यहुदीहरू र ग्रीकहरू सबै पापको अधीनमा थिए भने हामीले पहिले नै दोष लगाइसकेका छौं। यस्तो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही पनि छैन, परमेश्वरलाई खोज्ने कोही पनि छैन, तिनीहरू सबै तर्केर गएका छन्, तिनीहरू सबैजना एकैसाथ अनुपयोगी भएका छन्, असल गर्ने कोही पनि छैन, अह एकजना पनि छैन, तिनीहरूको घाँटी खुल्ला चिहान हो, तिनीहरूका जिब्राले छल गरेका छन्, तिनीहरूका ओठहरूमा सर्पको विष छ, तिनीहरूका मुख श्राप र तिक्तताले भरिएका छन्, तिनीहरूका खुट्टा रगत बगाउनमा द्रुत छन्, विनाश र कष्ट तिनीहरूका मार्गहरूमा छन्, यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन्, तिनीहरूको आँखाको सामुन्ने परमेश्वरको डर छैन। अब हामी जान्दछौ कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरूकै लागि भन्छ, यो हरेक मुख बन्द होस् भन्नको लागि हो, ताकि सारा संसार परमेश्वरप्रति जवाबदेही हुन सकुन्। उहाँको दृष्टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो, किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ। तर अब व्यवस्था बिना नै परमेश्वरको धार्मिकता प्रकट गरिएको छ, यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको छ, अर्थात् यो विश्वास गर्ने सबैका निम्ति येशु ख्रीष्टमा विश्वासद्वारा आउने परमेश्वरको धार्मिकता हो, किनकि त्यहाँ कुनै भेदभाव छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। ख्रीष्टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैमा धर्मी ठहराइन्छन्, किनकि परमेश्वरले येशु ख्रीष्टको रगतमा विश्वासद्वारा प्रायश्चितको रूपमा उहाँलाई अर्पण गर्नुभयो। उहाँको धैर्यमा विगतका पापको व्यवस्था गर्नुभएकोले उहाँले ख्रीष्टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो। यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए। उहाँ आफैलाई न्यायी प्रमाणित गर्न सक्नुभएको होस् र उहाँले येशुमाथिको विश्वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्ने देखाउन येशु भयो। घमण्ड कहाँ गर्ने? यो त हटाइएको छ। के को आधारमा? कामहरूको आधारमा होइन, तर विश्वासको आधारमा हो। तब हामी निचोडमा आउँछौ कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरू बिना नै विश्वासद्वारा धर्मी ठहरिन्छ, अथवा के परमेश्वर यहुदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त? कि उहाँ गैर यहुदीहरूका परमेश्वर हुनुहुन्न र? हो, उहाँ गैर यहुदीहरूका पनि परमेश्वर हुनुहुन्छ। यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ। के हामीले विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौ त? कहिले यस्तो नहोस्, बरु हामीले व्यवस्थालाई कायम पो राख्छौ। रोमी अध्याय 4। तब हामी के भनौं त? हाम्रा पुर्खा अब्राहमले शरीर अनुसार के पाए त? यदि अब्राहम कामद्वारा धर्मी ठहरिएका भए उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्वरको सामु त होइन, किनकि धर्मशास्त्रले के भन्छ? अब्राहमले परमेश्वरमा विश्वास गरे र यो उनको निम्ति धार्मिकता गनियो। अब जसले काम गर्छ त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ। तर त्यसको निम्ति जसले काम गर्दैन तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनु हुनेमा विश्वास गर्छ, त्यसको विश्वासलाई धार्मिकताको रूपमा गनिन्छ। दाउदले पनि काम बिना नै परमेश्वरले धार्मिकता गन्नुभएको मानिसलाई आशिष घोषणा गर्छन्। उनले भने, ती धन्य हुन् जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो जसको विरुद्धमा परमेश्वरले पापको लेखा राख्नुहुन्न। तब के यो आशिष केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौं अब्राहमको निम्ति विश्वास धार्मिकताको रूपमा गनियो। त्यसो हो भने यो कसरी गनियो त? अब्राहम खतनामा हुँदा वा बेखतना हुँदा? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो। अब्राहमले खतनाको चिन्ह पाए, यो विश्वासको धार्मिकताको छाप थियो जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए। यो चिन्हको परिणाम चाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्वास गर्ने सबैका पिता भए। यसको मतलब यो हो कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ। यसको अर्थ यो हो कि अब्राहम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहमको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए, र उनी बेखतनामा हुँदा नै उनीसँग विश्वास थियो, किनकि अब्राहम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन, बरु यो विश्वासको धार्मिकताद्वारा थियो। किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो, किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन। यसैले यो विश्वासद्वारा हुन्छ ताकि त्यो अनुग्रहद्वारा हुन सकोस्। परिणामस्वरूप प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्चित छ, अनि यी सन्तानहरूले केवल व्यवस्था जान्नेहरूलाई मात्र होइन तर ती अब्राहमको विश्वासबाट आएकाहरूलाई पनि समेट्छन्, किनकि उनी हामी सबैका पिता हुन्। जस्तो लेखिएको छ, मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु। अब्राहम आफूले भरोसा गरेका परमेश्वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्नुहुन्छ। यी सारा बाहिरी परिस्थितिहरूका बावजुद पनि भविष्यको निम्ति अब्राहमले परमेश्वरमा दृढता साथ भरोसा गरे। त्यसैले उनी तेरा सन्तानहरू यस्तै हुनेछन् भनिए अनुसार धेरै जातिहरूका पिता बने। उनी विश्वासमा कमजोर थिएनन्। अब्राहमले बुझे कि उनको शरीर बालक जन्माउन समर्थ थिएन, किनकि उनी करिब 100 वर्ष पुगेका थिए। साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्ने पनि उनले स्वीकार गरे। तर परमेश्वरको प्रतिज्ञाका कारण अब्राहम अविश्वासमा रोकिएनन्, बरु उनलाई विश्वासमा बलियो बनाइयो र उनले परमेश्वरको प्रशंसा गरे। परमेश्वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो त्यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्वस्त थिए। त्यसकारण यो उनको निम्ति धार्मिकता गनियो। अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन, यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ हामी जसले हाम्रा येशु प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्वास गर्छौ। यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो। रोमी अध्याय 5। हामी विश्वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशु ख्रीष्टद्वारा हामी परमेश्वरसँग शान्तिमा छौँ। हामीले उहाँप्रतिको विश्वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ। हामी परमेश्वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्वरको महिमामा सहभागी हुनेछौँ भन्ने दृढतामा रमाउँछौँ। यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ। हामी जान्दछौँ कि कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले सहमति उत्पन्न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्न गराउँछ। यो भरोसाले निराश पार्दैन किनभने हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ, किनकि हामी कमजोर हुँदा नै ख्रीष्ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो। एकजना धर्मी मानिसको लागि मुस्किलले कोही मर्नेछ, अर्थात् एकजना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो, तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ। हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग मिलाप गराइयो। मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ। यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरमा रमाउँछौँ जसद्वारा हामीले यो मिलाप प्राप्त गरेका छौँ। यसकारण एकजना मानिसद्वारा संसारमा पाप प्रवेश गर्यो, यसरी पापद्वारा मृत्यु प्रवेश गर्यो अनि मृत्यु सबै मानिसमा फैलियो किनभने सबैले पाप गरे। किनकि व्यवस्था नहुँदा पनि संसारमा पाप थियो, तर व्यवस्था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन। तथापि मृत्युले आदमदेखि मोसासम्म र आदमले झैँ अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्य गर्यो, जो आउनुपर्थ्यो त्यसको प्रतिरूप थियो। तरै पनि यो सित्तैको वरदान अधर्म जस्तो होइन। एकजनाको अधर्मले धेरैजना मरे, परमेश्वरको अनुग्रहले अझ धेरै गर्यो र एकजना मानिस अर्थात् येशु ख्रीष्टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस्। किनकि वरदान एकजनाले पाप गरेको परिणाम जस्तो होइन। एकातिर एकजना मानिसको अपराधले दण्डको न्याय आयो, अर्कोतिर सित्तैको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो। एकजनाको अपराधद्वारा अर्थात् एकजनाद्वारा मृत्युले राज्य गर्यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्त गर्नेले एकजना अर्थात् येशु ख्रीष्टको जीवनद्वारा अझ धेरै राज्य गर्नेछ। यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो। जसरी एकजना मानिसको अनाज्ञाकारिताद्वारा धेरैजनालाई पापी बनाइयो, त्यसरी नै एकजनाको आज्ञाकारिताद्वारा धेरैजनालाई धर्मी बनाइनेछ। तर व्यवस्था आयो ताकि अपराध बढ़ोस्, तर जहाँ पाप बढ़्यो त्यहाँ अनुग्रह पनि झन बढ़्यो, ताकि जसरी पापले मृत्युद्वारा राज्य गर्यो त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशु ख्रीष्टद्वारा अनन्त जीवनको निम्ति धार्मिकताद्वारा राज्य गरोस्। रोमी अध्याय छ। हामी अब के भनौं त, के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त? यस्तो कहिले नहोस्। हामी जो पापप्रति मर्यौं हामी यसमा कसरी जिउने? के जतिलाई ख्रीष्ट येशूमा बप्तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्तिस्मा दिइएका छन् भन्ने तिमीहरू जान्दैनौ? हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौं। किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौं भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौं। हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्, ताकि हामी पापको दास बन्न नपरोस्। जो मरेको छ पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ। तर यदि हामी ख्रीष्टसँग मरेका छौं भने हामी विश्वास गर्छौं कि हामी पनि उहाँसँगै जिउनेछौं। हामी जान्दछौं कि ख्रीष्ट मृतकबाट जीवित पारिनु भएको छ र अब उहाँ मृत हुनुहुन्न। अब मृत्युले उहाँमाथि राज्य गर्दैन। मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकैपल्ट हामी सबैका लागि मर्नुभयो। तथापि जुन जीवन उहाँ जिउनुहुन्छ त्यो उहाँले परमेश्वरको निम्ति जिउनुहुन्छ। त्यसै गरी तिमीहरूले पनि पापको निम्ति मरेको तर ख्रीष्ट येशूमा परमेश्वरमा जीवित ठान्नुपर्छ। त्यसकारण तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेऊ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्न परोस्। आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेऊ, तर आफैलाई परमेश्वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देऊ, अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देऊ। पापलाई आफूमाथि राज्य गर्न नदेऊ, किनकि तिमीहरू व्यवस्थामा छैनौ तर अनुग्रहमा छौ। त्यसो भए के त, कि हामी व्यवस्थामा छैनौ तर अनुग्रहमा छौ भनेर हामी पाप गरौं त? कहिल्ले यस्तो नहोस्। के तिमीहरू जान्दैनौ, जसको निम्ति तिमीहरूले आफैलाई नोकरको रूपमा दिन्छौ त्यसप्रति तिमीहरू आज्ञाकारी हुनुपर्छ, अर्थात् त्यसको आज्ञा पालन गर्नुपर्छ। यो सत्य हो कि या तिमीहरू मृत्युमा पुर्याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्याउने आज्ञाकारिताका सेवकहरू हौ, तर परमेश्वरलाई धन्यवाद होस्, तिमीहरू पापका नोकरहरू थियौ तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्यो। तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ र तिमीहरूलाई धार्मिकताको सेवक बनाइएको छ। म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्ने मानिस झैं बोल्छु, किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्टका नोकरहरूको रूपमा दियौ त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देऊ, किनकि तिमीहरू पापका दासहरू हुँदा तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियो। त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता कस्ता फलहरू तिमीहरूसित थिए, किनकि ती कुराहरूको परिणाम मृत्यु हो। तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ अनि परमेश्वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान चाहिँ हाम्रा प्रभु येशु ख्रीष्टमा अनन्त जीवन हो। रोमी अध्याय सात। भाइ हो, के तिमीहरूलाई थाहा छैन, किनकि म व्यवस्था जान्नेहरूसित बोल्दैछु, कि व्यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्त्रण गर्छ? किनकि एक विवाहित स्त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे। त्यस्तै उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने उसलाई व्यभिचारिणी स्त्री भनिनेछ, तर उसको पति मर्यो भने ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन। त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ। हामीले परमेश्वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ, किनकि जब हामी शरीरमा थियौं व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए। तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौं। हामीलाई जुन कुराले बाँधेको थियो त्यसको निम्ति हामी मरेका छौं। हामीले पुरानो विधानमा होइन तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौं भनेर यसो भएको हो। त्यसो भए हामी के भनौं त, कि व्यवस्था आफै पाप हो? यस्तो कहिल्यै नहोस्। तथापि यदि व्यवस्था नभएको भए मैले कहिले पाप जान्ने थिइनँ, किनकि यदि व्यवस्थाले तैँले लोभ नगर नभनेसम्म मैले लोभ के हो भनी कहिले जान्ने थिइनँ। तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो, किनकि व्यवस्था बिना पाप मरेतुल्य हुन्छ। एक समय म व्यवस्था बिना जीवित थिएँ, तर जब आज्ञा आयो पापले पुनः जीवन पायो र म मरे। जीवन ल्याउनु पर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो, किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्यो। नियमहरूद्वारा यसले मलाई मार्यो, त्यसैले व्यवस्था पवित्र छ अनि आज्ञा पवित्र, धार्मिक र असल छ। त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो, यस्तो कहिल्यै नहोस्। तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो। आज्ञाद्वारा यस्तो भयो ताकि पाप अत्यधिक पापमय बन्न सकोस्। हामी जान्दछौँ कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ। म पापको दासत्वमा बेचिएको छु, किनभने म जे गर्छु त्यो म वास्तवमा बुझ्दिन, किनकि म जे गर्न चाहन्छु त्यो म गर्दिन, अनि म जेलाई घृणा गर्छु म त्यही गर्छु, तर म जे चाहदिन म त्यही गर्छु भने व्यवस्था असल हो भने म व्यवस्थासँग सहमत हुन्छु। तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो, किनकि म जान्दछु कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन, किनकि ममा असल गर्ने इच्छा छ तर म यो गर्न सक्दिनँ, किनकि मैले चाहेको असल थोक म गर्दिन, तर म जुन खराब कुरो गर्न चाहन्न म त्यही गर्छु। अब म जे गर्न चाहदिन त्यही गर्छु भने यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो। तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु, तर ममा दुष्ट वास्तवमै उपस्थित भएको पाउँछु, किनकि म भित्री मनुष्यत्वसँगै परमेश्वरको व्यवस्थामा आनन्द मनाउँछु। तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु, यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ। मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ। म दुखी मानिस हुँ, मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला। तर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्, त्यसैले म आफैले मेरो मनले परमेश्वरको व्यवस्थाको सेवा गर्छु, तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु। रोमी अध्याय 8। त्यसकारण अब ख्रीष्ट येशुमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन, किनकि ख्रीष्ट येशुमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ। जुन कुरा गर्न व्यवस्था असमर्थ थियो सो परमेश्वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो। उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो। हामीमा व्यवस्थाको मापदण्ड पूरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीर अनुसार होइन तर आत्मा अनुसार चल्न सकौं। जो शरीर अनुसार जिउँछन् तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्मा अनुसार जिउँछन् तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन्। शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो। शरीरको मानसिकता परमेश्वरप्रति शत्रुता हो, किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्न नै समर्थ हुन्छ। जो शरीरमा छन् उनीहरू परमेश्वरलाई खुसी तुल्याउन सक्षम छैनन्, तापनि तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ। यदि यो सत्य हो भने परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ, तर यदि कसैसँग ख्रीष्टका आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन। यदि तिमीहरूमा ख्रीष्ट हुनुहुन्छ भने पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ। येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। जसले ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ। त्यसकारण भाइ हो, हामी ऋणी छौं, तर शरीर अनुसार जिउन शरीरप्रति ऋणी छैनौ। तिमीहरू शरीर अनुसार जिउछौ भने तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ। किनकि जति परमेश्वरका आत्माद्वारा डोर्याइएका छन् तिनीहरू नै परमेश्वरका छोराछोरीहरू हुन्। किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ, बरु तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ, जसद्वारा हामी अब्बा पिता भनी पुकार्छौ। हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्मा स्वयंले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ। यदि हामी सन्तानहरू हौं भने त हामी उत्तराधिकारीहरू पनि हौं, अर्थात् परमेश्वरका उत्तराधिकारीहरू हौं, अनि हामी ख्रीष्टसँगै साझै उत्तराधिकारीहरू हौं। वास्तवमा हामीले उहाँसँगै कष्ट भोग्यौं भने हामी पनि उहाँसँगै महिमित हुन सक्छौ। यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु। किनकि सृष्टिको उत्कट आशा परमेश्वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ, किनकि सृष्टिलाई व्यर्थताको बसमा सुम्पिएको छ, यसको आफ्नै इच्छामा होइन तर यसलाई बसमा राख्नुहुनेको इच्छामा। यो दृढ निश्चयता हो कि सृष्टि स्वयंलाई विनाशको दासत्वबाट मुक्त गरिनेछ र यसलाई परमेश्वरका सन्तानहरूका महिमाको स्वतन्त्रतामा ल्याइनेछ। हामी जान्दछौँ कि सारा सृष्टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ। यति मात्र होइन तर पवित्र आत्माको पहिलो फल भएका हामी आफै पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैभित्र क्रन्दनमा छौँ, किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो। तर जे हुनेछ भने हामी विश्वस्त छौँ त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढता साथ प्रतीक्षा गर्छ र? तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्वस्त छौँ भने हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ। त्यसै गरी पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ, किनकि कसरी प्रार्थना गर्ने भने हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ। जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्नुहुन्छ, किनकि उहाँले परमेश्वरको इच्छा अनुसार विश्वासीहरूको तर्फबाट अन्तर्विन्ती गर्नुहुन्छ। हामी जान्दछौँ कि परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्य अनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ, अर्थात् सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन्, किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो। धेरै भाइहरूमध्ये ज्येष्ठ होउन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्ति गर्नुभयो। जसलाई उहाँले पहिले नै नियुक्ति गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई धर्मी पनि ठहर्याउनु भयो, जसलाई उहाँले धर्मी ठहर्याउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। त्यसो भए यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्वर नै हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन्छ र? जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सित्तैमा दिनुहुन्न र? परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनु हुने त परमेश्वर नै हुनुहुन्छ। दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रिस्ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो। उहाँले आदरको स्थानमा रहेर परमेश्वरसँग शासन गर्दै हुनुहुन्छ र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ। हामीलाई ख्रिस्टको प्रेमबाट कसले अलग गर्न सक्नेछ? संकष्टले वा दुःखले वा सतावटले वा भोकले वा नग्नताले वा खतराले वा तरवारले? जस्तो लेखिएको छ, तपाईँको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ, हामीलाई मारिने भेडाहरू झैँ ठानियो। यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ, किनकि म विश्वस्त भएको छु कि न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न शासकहरूले न वर्तमानका कुराहरूले न आउने कुराहरूले न उचाइले न गहिराईले न सृष्टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ। रोमी अध्याय 9। म येशू ख्रीष्टमा साँचो भन्दछु, म ढाँट्दिन र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ कि मेरो लागि मेरो हृदयमा असाध्य कष्ट र अटुट पीडा छ। म इच्छा गर्थे कि मेरा भाइहरू अर्थात् शरीर अनुसार आफ्नै जातिका खातिर म आफै चाहिँ श्रापित हौं र ख्रिस्टबाट अलग गरियौं। तिनीहरू इसरायलीहरू हुन्, धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन्। ख्रिस्टको शरीर अनुसार ख्रिस्ट आउनुभएका पुर्खाहरू तिनीहरूकै हुन्। उहाँ नै सबैका परमेश्वर हुनुहुन्छ, सदा सर्वदा उहाँको प्रशंसा भइरहोस्, आमेन। तर यो परमेश्वरका प्रतिज्ञाहरू चुकेको जस्तो होइन, किनकि इसरायलका सबै साँचो रूपमा इसरायलका होइनन्, न त अब्राहमका सबै सन्तानहरू साँचो रूपमा उनका सन्तानहरू नै हुन्, तर इसाहकबाट नै तेरा सन्तानहरू भनिनेछन्, अर्थात् शरीरबाट जन्मेका सन्तानहरू परमेश्वरका सन्तानहरू होइनन्, तर प्रतिज्ञाका सन्तानहरू नै सन्तानहरूका रूपमा गनिन्छन्, किनकि प्रतिज्ञाको वचन यही हो, म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ। यति मात्र होइन, तर रिबेका पनि एकजना व्यक्ति अर्थात् हाम्रा पिता इसाहकबाट गर्भवती भएपछि, किनकि सन्तानहरू अझ जन्मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्वरको उद्देश्य कर्महरूका कारण होइन तर बोलाउनु हुनेको कारणले चुनाव अनुसार ठहरियोस् भनेर तिनलाई यसो भनियो, जेठोले कान्छोको सेवा गर्नेछ जस्तो लेखिएको थियो, मैले याकुबलाई प्रेम गरे तर एसावलाई घृणा गरे। त्यसो हो भने हामी के भनौँ त? के परमेश्वरसित अधार्मिकता छ त? कहिल्यै यस्तो नहोस्, किनकि उहाँ मूसालाई भन्नुहुन्छ, जसमाथि म दया देखाउन चाहन्छु त्यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्छु त्यसमाथि म करुणा देखाउँछु। त्यसैले यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्वरको कारणले नै हो। किनकि धर्मशास्त्रले फारोलाई भन्छ, यही उद्देश्यको निम्ति मैले तलाई खडा गरे, ताकि मैले तमा मेरो शक्ति प्रदर्शन गर्न सकूँ र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस्। त्यसैले परमेश्वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ। तब तिमीहरूले मलाई भन्नेछौ, उहाँले किन अझ पनि गल्ती नै भेटाउनुहुन्छ त? त्यसको विपरीत, हे मानिस, परमेश्वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिएको थोकले आकार दिनेलाई यसो भन्छ? तिमीले मलाई किन यस्तो बनाएको? के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र? परमेश्वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सही रहने इच्छा गरिरहनु भएको छ भने के त? यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमा प्रकट गर्न यसो गर्नुभएको हो भने के त? यदि उहाँले यो हाम्रो निम्ति अर्थात् यहुदीहरूबाट मात्र होइन तर गैर यहुदीहरूबाट बोलाउनुभएकाहरूका निम्ति यो गर्नुभएको हो भने के त? जसरी उहाँ होसेको पुस्तकमा भन्नुहुन्छ, जो मेरा मानिसहरू थिएनन् म तिनीहरूलाई मेरा मानिसहरू भन्नेछु, र जो प्रिय थिएनन् तिनलाई प्रिय भन्नेछु। र त्यस्तो हुनेछ कि जहाँ तिनीहरूलाई भनियो तिमीहरू मेरा मानिसहरू होइनौ, त्यहाँ तिनीहरू जीवित परमेश्वरका छोराहरू भनिनेछन्। यसैया इसरायलको विषयमा भन्छन्, यदि इसरायलका सन्तानहरूको संख्या समुद्रको बालुवा जति थिए भने बचाइएकाहरू बाँकी रहेकाहरू मात्र हुनेछन्, किनभने प्रभुले आफ्नो वचन पृथ्वीमा चाँडै र पूर्ण रूपमा पूरा गर्नुहुनेछ। अनि यसैयाले अगाडि नै भने, यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नु भएको थिएन भने हामी सदोम र गमोरा जस्ता हुने थियौँ। त्यसो भए हामी के भनौँ त? गैर यहुदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन् तिनीहरूले धार्मिकता अर्थात् विश्वासद्वारा आउने धार्मिकता प्राप्त गरे, तर इसरायलीहरू जो व्यवस्थाको धार्मिकताको पछि लागे तिनीहरू यसमा आइपुगेनन्। किन पाएनन् त? किनकि तिनीहरूले विश्वासद्वारा खोजेनन् तर कर्मद्वारा खोजे। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठेस खाए, जस्तो लेखिएको छ, हेर मैले सियोनमा एउटा ठेस लाग्ने ढुङ्गा र चोट लाग्ने चट्टान राख्दैछु, जसले यसमा विश्वास गर्छ त्यो लज्जित हुने छैन। रोमी अध्याय 10। भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो, किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु कि तिनीहरूसँग परमेश्वरको निम्ति जोश छ तर ज्ञान अनुसार छैन, किनकि तिनीहरूले परमेश्वरको धार्मिकता जान्दैनन् र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन्। तिनीहरू परमेश्वरको धार्मिकताप्रति समर्पित भएनन्। विश्वास गर्ने सबैको निम्ति ख्रीष्ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्ति हुनुहुन्छ, किनकि मोसा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्छन्, व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस यो धार्मिकताद्वारा नै जिउनेछ। तर विश्वासद्वारा आउने धार्मिकताले यसो भन्छ, आफ्नो हृदयमा यसो नभन स्वर्गमा को ओर्लने अर्थात् ख्रीष्टलाई तल ल्याउन, र यसो नभन तल पातालसम्म को ओर्लने अर्थात् ख्रीष्टलाई मरेकाहरूबाट ल्याउन। तर यसले के भन्छ? वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ। त्यो विश्वासको वचन हो जुन हामी घोषणा गर्छौ। यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ भने तिमी बचाइनेछौ, किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्वास गर्छ र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ, किनकि धर्मशास्त्रले भन्छ हरेक जसले उहाँमा विश्वास गर्छ त्यो शर्ममा पारिने छैन। किनकि यहुदी र ग्रीकहरू बीच कुनै भिन्नता छैन, किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ, किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन्। त्यसो हो भने जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने, र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्वास गर्ने, र प्रचारक बिना तिनीहरूले कसरी सुन्न सक्छन्, र जबसम्म तिनीहरू पठाइँदैनन् तिनीहरूले कसरी प्रचार गर्छन्, र जस्तो लेखिएको छ असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा। तर तिनीहरू सबैले सुसमाचार सुनेनन्, किनकि यसैया भन्छन्, हे प्रभु, हाम्रो सन्देश कसले विश्वास गरेको छ? त्यसकारण विश्वास सुनाईबाट आउँछ र सुनाई ख्रीष्टको वचनद्वारा आउँछ। तर म भन्छु कि तिनीहरूले सुनेनन्। हो, निश्चय नै तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन्। यसको अतिरिक्त म भन्छु कि इसरायलले जानेन। पहिले मोसा भन्छन्, म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु, समझ बिनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु। यसैया निकै साहसी छन् र भन्छन्, जसले मलाई खोजेनन् तिनीहरूले मलाई भेट्टाए, जसले मलाई बिन्ती गरेनन् म तिनीहरू कहाँ देखा परे। तर इसरायललाई उहाँ भन्नुहुन्छ, मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हट्ठी जातितिर फैलाए। रोमी अध्याय 11। त्यसो भए म भन्छु कि परमेश्वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त, किनकि म पनि अब्राहमका सन्तान बेन्यामिन कुलका एक इसरायली हुँ। परमेश्वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन। एलियाको बारेमा धर्मशास्त्रले के भन्छ, अर्थात् तिनले इसरायलको बारेमा परमेश्वरसँग कसरी बिन्ती गरे भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? हे प्रभु, तिनीहरूले तपाईँका अगमवक्ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईँका वेदीहरूलाई भत्काएका छन्, म मात्र छोडिएको छु र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन्। तर परमेश्वरको जवाफले तिनलाई के भन्छ, बाल देवता सामु आफ्ना घुँडा नटेकेका 7,000 मानिसलाई मेरो निम्ति साँचेर राखेको छु, त्यसो भए अनुग्रहको छनौटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन्। तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन, नत्र त अनुग्रह अनुग्रह नै हुने थिएन। तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन, नत्र कर्म हुँदै हुँदैन। त्यसो भए के त, इसरायलले जे खोजिरहेको थियो यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो। जस्तो लेखिएको छ, परमेश्वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्न नसकुन्, अनि कान छन् र पनि तिनीहरूले सुन्न नसकुन्। अनि दाऊद भन्छन्, तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस्, तिनीहरूका आँखा अँध्यारो होस् ताकि तिनीहरूले नदेखुन्, तिनीहरूका ढाँड सधैँ कुप्रो होस्। त्यसो भए म भन्छु के तिनीहरू पतन हुनका लागि ठक्कर खाएका हुन्? त्यस्तो कहिले नहोस्। बरु तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैर यहुदीहरू कहाँ मुक्ति आएको छ। अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो र यदि तिनीहरूको नोक्सानी गैर यहुदीहरूका निम्ति लाभ हो भने तिनीहरूको पूर्णता झनै कति ठूलो हुन्छ होला। अनि अहिले म गैर यहुदीहरूसँग बोलिरहेको छु, जबसम्म म गैर यहुदीहरूको प्रेरित हुन्छु म मेरो सेवा कार्यमा गर्व गर्छु, सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु, सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौँ, किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनु बाहेक के हुनेछ र यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्कालाई पनि त्यसै गरिन्छ, यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ। तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जंगली जैतुनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने र तिमीहरू जैतुनको उर्वर जरामा तिनीहरूसँग सहभागी भयो भने हाँगाहरू भएकोमा घमण्ड नगर। तर यदि तिमीले गर्व गर्छौ भने जरालाई थाम्ने तिमी होइनौ तर जराले तिमीलाई थाम्छ। तब तिमीले भन्नेछौ, हाँगाहरू भाँचिएका थिए ताकि ममा कलमी बाँधियोस्। त्यो सत्य हो, तिनीहरूको अविश्वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्वासले खडा छौ। आफैलाई अति उच्च नठान तर भय मान, किनकि परमेश्वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नु भएन भने उहाँले तिमीहरूलाई पनि छोड्नुहुने छैन। तब परमेश्वरको दयाका कामहरू र कठोरतालाई हेर, एकातिर पतन भएका यहुदीहरूमाथि परमेश्वरको कठोरता आइपर्यो, तर अर्कोतिर यदि तिमीहरू उहाँको भलाइमा लागिरह्यौ भने तिमीहरूमाथि परमेश्वरको भलाइ आउँछ, नत्र त तिमीहरू पनि काटिनेछौ। अनि त्यसरी नै यदि तिनीहरू आफ्ना विश्वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन्। यदि तिमीहरू स्वभावैले जंगली जैतुनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतुनमा कलमी बाँधियौ भने यी यहुदीहरू जो प्राकृतिक हाँगाहरू हुन् यिनीहरू आफ्नै जैतुनको रूपमा कति धेरै कलमी बाँधिनेछन्। किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्ने म चाहन्न, ताकि तिमीहरू आफ्नै विचारमा बुद्धिमानी नहो। यो रहस्य चाहिँ गैर यहुदीहरू आउने काम पूरा नभएसम्म इसरायलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ, त्यसैले सबै इसरायली बचाइनेछन्। जस्तो लेखिएको छ, सियोनबाट एकजना उद्धारकर्ता आउनुहुनेछ, उहाँले याकुबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ, अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाइलानेछु। एकातिर सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन्, अर्कोतिर परमेश्वरको चुनाव अनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन्। किनकि परमेश्वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन्। किनकि तिमीहरू पहिला परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूको अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्त गरेका छौ। त्यसरी नै अहिले यी यहुदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्त गर्न सकुन्। किनकि परमेश्वरले सबैलाई अनज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्नु भएको होस्। ओहो, परमेश्वरका बुद्धि र ज्ञान दुवै कति गहन, उहाँका न्यायहरू कति अगम्य, र उहाँका मार्गहरू खोज्न नै नसकिनेछन्। किनकि परमेश्वरको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र? अथवा कसले परमेश्वरलाई पहिले कुनै कुरा दिएको छ ताकि त्यसलाई यो फर्काइयोस्? किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदा सर्वदा महिमा होस्। आमेन। रोमी अध्याय 12। यसकारण भाइहरू हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई विन्ती गर्दछु कि आआफ्ना शरीरलाई पवित्र र परमेश्वरमा ग्रहण योग्य जिउँदो बलिको रूपमा अर्पण गर। यो नै तिमीहरूको उचित सेवा हो। यस संसारको ढाँचा अनुसार नचल, तर आफ्नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित हो। परमेश्वरको असल, ग्रहण योग्य र सिद्ध इच्छा के हो भनी जान्न यसो गर। किनभने मलाई दिइएको अनुग्रह अनुसार म यो कुरा भन्छु कि तिमीहरूमध्ये कसैले पनि आफूलाई जस्तो ठान्नुपर्ने हो सोभन्दा बढी नठानोस्। बरु परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप बमोजिम बुद्धिमानी ढंगले सोच्नुपर्छ। किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन। त्यसरी नै हामीहरू जो धेरै छौं, ख्रिस्टमा एउटै शरीर हौं र हामी सबै एकअर्काका अङ्गहरू हौं। हामीलाई दिइएको अनुग्रह अनुसार हामीसँग फरक फरक वरदानहरू छन्। यदि कसैको वरदान अगमबाणी हो भने उसको विश्वासको परिमाण अनुसार गरोस्। यदि कसैको वरदान सेवाको हो भने त्यसले सेवा गरोस्। यदि कसैसँग सिकाउने वरदान छ भने त्यसले सिकाओस्। यदि कसैको वरदान उत्साह दिने हो भने त्यसले उत्साह देओस्। यदि कसैको वरदान दिने छ भने त्यसले उदारता साथ गरोस्। यदि कसैको वरदान अगुवाई गर्ने हो भने त्यसले होसियारी साथ गरोस्। यदि कसैको वरदान दया गर्ने हो भने त्यसले यो प्रसन्न भएर गरोस्। प्रेम निष्कपट होस्। जे खराब छ त्यसलाई घृणा गर, जे असल छ त्यसमा लागिरह। दाजुभाइहरू बीच हुने प्रेमको सम्बन्धमा चाहिँ एकअर्काप्रति स्नेही बन। आदर गर्ने सम्बन्धमा एकअर्कालाई आदर गर। लगनशीलताको सम्बन्धमा नहिचकिचाओ। आत्माको सम्बन्धमा उत्सुक हो। प्रभुको सम्बन्धमा उहाँको सेवा गर। तिमीहरूमा भएको भविष्यप्रतिको निश्चयताको बारेमा आनन्द मनाओ। दुःखमा धैर्य गर। निरन्तर प्रार्थना गर्दै रहो। विश्वासीहरूका खाँचाहरूमा बाँडचुड गर। अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर। तिमीहरूलाई सताउनेहरूलाई आशिष देऊ, श्राप नदेऊ। आनन्द गर्नेहरूसँग आनन्द मनाओ, रुनेहरूसँग रो। एकअर्काप्रति एउटै मनका हो। अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर। आफ्नै विचारमा बुद्धिमान नहो। खराबीको सट्टा खराबी नगर। सबै मानिसको नजरमा असल गर। सम्भव भए तपाईँको हकमा भएसम्म सबैसँग शान्तिमा बस। प्रिय हो, आफैले बदला नल्यौ, तर परमेश्वरको क्रोधमा छोडिदेऊ। किनकि लेखिएको छ, बदला लिने काम मेरो हो, मैले बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। तर तिम्रो शत्रु भोकाएको छ भने उसलाई खान देऊ, उत्तीर्खाएको छ भने उसलाई पिउन देऊ। किनकि तिमीले यसो गर्यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्रो खन्याउनेछौ। खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। रोमी अध्याय 13। हरेक व्यक्ति उच्च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्वरबाट आउने अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन अधिकारीहरू छन् तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन्। यसकारण जसले उक्त अधिकारहरूको प्रतिरोध गर्छ त्यसले परमेश्वरको विरोध गर्दछ। जसले यसलाई विरोध गर्छ तिनीहरूले आफैमाथि न्याय गर्छन्। असल कामहरूका निम्ति होइन, तर दुष्ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ। कि तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ। किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्वरका सेवक हुन्। तर यदि तिमीले खराबी गर्यौ भने भयभीत हो, किनकि तिनले बिना कारण तरवार भिर्दैनन्। किनकि तिनी परमेश्वरका एक सेवक हुन्, अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्ति हुन्। यसकारण क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ। तसर्थ तिमी कर पनि तिर्छौ। अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्वरका सेवकहरू हुन्। तिर्नुपर्नेलाई तिर, कर तिर्नुपर्नेलाई कर, र महसुल दिनुपर्नेलाई महसुल देऊ। डर मान्नुपर्नेको डर मान। जसको इज्जत गर्नुपर्ने हो उसको इज्जत गर। एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहो। जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ त्यसले व्यवस्था पालना गरेको हुन्छ, किनकि तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर, र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई केही वाक्यमा सारांशमा ल्याउन सकिन्छ। आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन, त्यसकारण प्रेममा नै व्यवस्था पूरा हुन्छ। यसकारण तिमीहरूले समय जान्दछौ, निन्द्राबाट बिउजने समय अघि नै भइसकेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ, त्यसकारण अन्धकारका कामहरू त्यागौं र ज्योतिका हात हतियार धारण गरौं। उदण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिँडौं, अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौं, न त झगडा र ईर्ष्यामा नै हिँडौं, तर प्रभु येशू ख्रीष्टलाई धारण गर र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ। रोमी अध्याय 14। बहसहरूको बारेमा न्याय नगरिकनै विश्वासमा कमजोर हुनेलाई ग्रहण गर। एकजनासँग कुनै पनि थोक खाने विश्वास हुन्छ, अर्को जो कमजोर छ त्यसले सागसब्जी मात्र खान्छ। सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस्, अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस्, किनकि उसलाई परमेश्वरले ग्रहण गर्नुभएको छ। अरूको नोकरको न्याय गर्ने तिमी को हो? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ, तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ। एकजनाले कुनै दिनलाई अर्को भन्दा मूल्यको मान्छ, अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ। हरेक आआफ्नै मनमा विश्वस्त होस्। जसले कुनै दिन पालन गर्छ त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमप्रभुलाई धन्यवाद दिन्छ। जसले खाँदैन त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्छ, किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौ र कोही पनि आफ्नै निम्ति मर्दैनौ, किनकि यदि हामी जिउँछौ भने प्रभुकै निम्ति जिउँछौ, र यदि हामी मर्छौ भने हामी प्रभुकै निम्ति मर्छौं। त्यसैले हामी चाहे जिउँ वा मरौं हामी प्रभुकै हौं। यही उद्देश्यको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्नुभएको होस्। तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ, अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौ, किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, जस्तो म जीवित छु मेरो निम्ति हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ। यसैले हामी हरेकले परमेश्वर स्वयंलाई लेखा दिनुपर्नेछ। यसकारण एकअर्काको न्याय नगरौं, तर बरु यो अठोट गरौं कि हामी कसैले आफ्नो भाइको निम्ति ठेस लाग्ने थोक वा पासो राख्ने छैनौ। म यो जान्दछु र म प्रभु येशूमा विश्वास गर्दछु कि कुनै पनि थोक आफै अशुद्ध हुँदैन। जसले कुनै थोकलाई अशुद्ध भने ठान्छ त्यसको निम्ति मात्र यो अशुद्ध हुनेछ। यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने तिमी प्रेममा चलिरहेका छैनौ। जसको निम्ति ख्रीष्ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्ट नपार। यसैले तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस्, किनकि परमेश्वरको राज्य खाने र पिउने बारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द बारे हो। किनकि यसरी ख्रीष्टको सेवा गर्ने व्यक्ति परमेश्वरको निम्ति ग्रहण योग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ। यसैले शान्तिका कुराहरूका र एकअर्कालाई निर्माण गर्ने कुराहरूका पछि लागौं। खानाको कारणले परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्छ र त्यसलाई ठेस खान लगाउँछ त्यसको निम्ति यो दुष्टता हो। मासु नखानु, मध्यपान नगर्नु र आफ्नो भाइलाई चोट पुर्याउने कुनै पनि कुरा नगर्नु असल हो। तिमीसँग यी विशेष विश्वासहरू छन्, तिनीहरूलाई आफू र परमेश्वरको बीचमा नै राख। आफै मन्जुर भएको कुरामा आफैलाई दोषी नतुल्याउने मानिस धन्यको हो। जसले शङ्का गरेर खान्छ यो विश्वासबाट नभएको हुनाले त्यो दोषी ठहरिन्छ, अनि जे विश्वासबाट आएको होइन त्यो पाप हो। रोमी अध्याय 15। अब हामी जो बलिया छौं हामीले दुर्बलहरूका कमजोरीहरूलाई सहनुपर्छ र आफैलाई मात्र खुसी पार्नु हुँदैन। जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस्, किनकि ख्रीष्टले पनि उहाँ आफैलाई खुसी पार्नु भएन, बरु यो लेखिएको जस्तै थियो, तपाईँलाई अपमान गर्नेहरूको अपमान म माथि पर्यो, किनकि पहिले जे लेखिएका थिए ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस्। अब धैर्य र उत्साहका परमेश्वरले ख्रीष्ट येशु अनुसार तिमीहरू एक अर्कासँग एकै मनको हुन दिउन्। उहाँले यो गर्नुभएको होस् ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टको पिताको प्रशंसा गर्न सक। त्यसकारण परमेश्वरको प्रशंसाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभए झैं तिमीहरूले पनि एकअर्कालाई ग्रहण गर। म भन्छु कि परमेश्वरको सत्यताको तर्फबाट ख्रीष्टलाई खतनाको एक सेवक बनाइएको छ। उहाँले यसो गर्नुभयो ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्का गर्न अनि गैर यहुदीहरूका निम्ति परमेश्वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्नु भएको होस्। यस्तो लेखिएको छ, यसकारण म गैर यहुदीहरूका माझमा तपाईँको प्रशंसा गर्नेछु अनि तपाईँको नाउँको स्तुति गाउनेछु। यसले फेरि भन्छ, हे गैर यहुदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ, अनि फेरि पनि हे सबै गैर यहुदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून्। यसैया फेरि भन्छन्, त्यहाँ यिसैको जरा हुनेछ र एकजना जसले गैर यहुदीहरूमाथि शासन गर्नुहुनेछ, गैर यहुदीहरूले उहाँमा भरोसा गर्नेछन्। अब भरोसाका परमेश्वरले विश्वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊ। मेरा भाइहरू हो, म आफै पनि तिमीहरूको बारेमा विश्वस्त छु। म विश्वस्त छु कि तिमीहरू आफै पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ। म विश्वस्त छु कि तिमीहरू एकअर्कालाई अर्थी दिन पनि समर्थ छौ। तर मलाई परमेश्वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेछु। यो वरदान चाहिँ पुजारीको रूपमा परमेश्वरको सुसमाचार दिन गैर यहुदीहरू कहाँ पठाइनलाई म ख्रीष्ट येशूको सेवक बन्नुपर्छ भन्ने थियो। मैले यो गर्नुपर्छ ताकि पवित्र आत्माद्वारा परमेश्वरलाई अर्पण गरिएको गैर यहुदीहरूको भेटी ग्रहणयोग्य होस्। त्यसैले मेरो आनन्द ख्रीष्ट येशु र परमेश्वरका कुराहरूमा छ, किनकि गैर यहुदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्टले मद्वारा पूरा गर्नुभएको कुरा बाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्ने छैन। यिनीहरू वचन र कामद्वारा, चिन्हहरू र चमत्कारहरूको शक्तिद्वारा अनि पवित्र आत्माको शक्तिद्वारा गरिएका हुन्। मैले यरुसलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकु भनेर यसो भएको हो। यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौं। जस्तो लेखिएको छ, जस कहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन् तिनीहरूले बुझ्नेछन्। यसकारण तिमीहरू कहाँ आउन मलाई धेरैपल्ट रोकिएको छ, तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन र धेरै वर्षदेखि म तिमीहरू कहाँ आउने चाह गरिरहेको छु। त्यसैले जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु। तर अहिले म विश्वासीहरूको सेवा गर्न यरुसलेमतिर गइरहेको छु, किनकि यरुसलेमका विश्वासीहरूमध्ये गरीबहरूलाई केही योगदान दिने म्याकेडोनिया र अखैयाको शुभेच्छा थियो। हो, यो तिनीहरूको शुभेच्छा थियो र वास्तवमै तिनीहरूका ऋणी छन्, किनकि यदि गैर यहुदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन्। यसकारण जब म यो काम पूरा गर्छु र तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु। म जान्दछु कि जब म तिमीहरू कहाँ आउँछु, म ख्रीष्टको आशिषको पूर्णतामा आउनेछु। भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशु ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा विन्ती गर्छु कि मेरो निम्ति परमेश्वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर। यो प्रार्थना गर कि म यहुदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ र यरुसलेमको निम्ति मेरो सेवा विश्वासीहरूलाई ग्रहणयोग्य हुन सकोस्। प्रार्थना गर कि म परमेश्वरको इच्छाद्वारा तिमीहरू कहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ। शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहन्। आमेन। रोमी अध्याय 16। किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिवीको म तिमीहरू समक्ष प्रशंसा गर्छु, ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर। यो विश्वासीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ तिनलाई सहायता गर, किनकि तिनी आफै नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन्। ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन तर गैर यहुदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन्। तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देऊ। मेरा प्रिय इपेनितसलाई अभिवादन देऊ, जो ख्रीष्टमा एसियाको पहिलो फल हुन्। मरियमलाई अभिवादन देऊ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन्। एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्घी कैदीहरूलाई अभिवादन भनिदेऊ। तिनीहरू प्रेरितहरूमध्ये विशिष्ट छन्, जो म भन्दा पहिले नै ख्रीष्टमा थिए। प्रभुमा मेरा प्रिय एम्प्लियातसलाई मेरो अभिवादन भन। उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देऊ। ख्रीष्टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देऊ। अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देऊ। मेरा आफन्त हेरोदियनलाई अभिवादन देऊ, प्रभुमा भएका नर्किससका घरानाहरूलाई अभिवादन भनिदेऊ, प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रुफोसालाई अभिवादन देऊ, पर्सिसलाई अभिवादन देऊ जसले प्रभुमा धेरै काम गरेका छन्, प्रभुमा चुनिएका रुफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन् तिनीहरूलाई अभिवादन देऊ, अंशिकृतस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देऊ, फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्वासीहरूलाई अभिवादन देऊ, एक आपसमा पवित्र चुम्बनले अभिवादन गर, ख्रिष्टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु, तिनीहरू तिमीहरूले सिकेका शिक्षा भन्दा बाहिर गइरहेका छन्, तिनीहरूदेखि टाढा बस, किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रिष्टको सेवा गर्दैनन् तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन्, तिनीहरूका चिप्ला कुरा र चाप्लुसीले निर्दोषहरूको हृदयलाई छल्छ, किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबै कहाँ पुग्छ, त्यसकारण तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी हो र जुन कुरा खराब छ त्यसमा निर्दोष हो भन्ने म चाहन्छु, शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतलामुनि कुच्याउनुहुनेछ। हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीहरूसित रहोस्। मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसी पात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्। यो पत्र लेख्ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु। गायस, जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन्। सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन्। हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस्। अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशु ख्रिष्टको सन्देश अनुसार अर्थात् धेरै अगाडिदेखि गुप्त रहेको रहस्यको प्रकाश अनुसार जो तिमीहरूलाई खडा राख्न सक्षम हुनुहुन्छ तर अब सारा गैर यहुदीहरूका बीचमा विश्वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्वरको आज्ञा अनुसार अगमबाणीका धर्मशास्त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ। एकमात्र बुद्धिमान परमेश्वरलाई येशु ख्रिष्टद्वारा सदा सर्वदा महिमा होस्। आमेन।